प्रोग्राम का बाकायदा आगाज़ करने से पहले हम अपने तमाम नाज़रीन की खिदमत में हज़रत फ़ातिमत ज़हरा सलामुल्लाह अलैहा के यौम वफ़ात की मुनासिबत से दिली ताज़ियत अर्ज़ करते हैं। तो आइए नाज़रीन प्रोग्राम का बाकायदा आगाज़ करते हैं और सबसे पहले पेश खिदमत हैं ईरान से शाया होने वाले रोज़नामा जामे जम से इंतखाब की गई कुछ अहम सुर्खियाँ, तो मुलाहिज़ा फरमाएँ। सैहूनी हुकूमत को अमेरिका की 234 अरब डॉलर की इमदाद। परवेज मुशर्रफ पाकिस्तान पहुंचे। दमिश्क में कौमी आश्ती के मुज़ाकरात का आगाज। रोजनामा जामे जम ने सुर्खी अमरीकी वजीर खारजा का इराक का दौरा के ज़ैल में लिखा है। अमरीकी वजीर खारजा जॉन कैरी ने बगदाद में इराक के वजीर आजम नूरी मालिकी से मुलाकात की है। अमरीकी वजीर खारजा ने इराकी वजीर आजम से मुलाकात में दो तरफा ताल्लुकात और इलाके के सियासी हालात के बारे में बातचीत की और शाम के बहरान से निकलने के लिए राह हल तलाश करने के बारे में तबादला ख्याल किया। जॉन कैरी इराक पार्लियामेंट के स्पीकर उसामा अल नजीफी से भी मुलाकात करेंगे। वजीर खारजा का ओहदा संभालने के बाद जॉन कैरी का ये पहला दौरा इराक है। उनका ये दौरा बगैर पेशगी ऐलान के है। अमरीकी सदर बराक ओबामा ने हालिया दिनों में मशरक वस्ता का दौरा किया है और तजिया निगारों का ख्याल है कि जॉन कैरी का ये दौरा अमरीकी सदर के दौरे के नतीजे से मरबूत है। रोजनामा जामे जम ने म्यांमार में तशद्दुद का दोबारा आगाज उनवान के तहत एक मजमून शाया किया है जिसके अहम इक्तबासात पेश खिदमत हैं।
म्यांमार में रोहिंग्या मुसलमानों के खिलाफ तशद्दुद दोबारा शुरू हो गया है जिसके बाद म्यांमार के लिए अक्वामे मुत्तहिदा के खुसूसी एलची विजय नाम्बियार ने मुतासरा शहर मैकतीला का दौरा किया। इत्तलात के मुताबिक विजय नाम्बियार ने मैकतीला शहर का दौरा किया कि जहां मुसलमानों के खिलाफ बुद्धिस्टों के हमले के बाद तकरीबन 10,000 अफराद अपना घर बार छोड़कर भागने पर मजबूर हुए हैं। विजय नाम्बियार ने एक ऐसे वक्त में इस मुतासरा शहर का दौरा किया है कि जब इस इलाके में मुसलमानों पर बुद्धिस्टों के हमलों में इंतहाई शिद्दत आ गई है। म्यांमार में मुसलमानों की आबादी तकरीबन 8 लाख है कि जिन्हें म्यांमार की हुकूमत ने बांग्लादेश के गैर कानूनी मुहाजिरीन करार दे रखा है। म्यांमार में मुसलमानों पर बुद्धिस्टों ने अपने हमले तेज कर दिए हैं और इस सिलसिले में उन्हें हुकूमत और पुलिस की दरपर्दा भरपूर हिमायत हासिल है। हालिया दिनों में म्यांमार में फिरका वाराना फसादात में 5 मसाजिद को भी शहीद कर दिया गया है। म्यांमार के वस्ती इलाके का कस्बा मैकतीला इस वक्त तबाह हाली की तस्वीर बना हुआ है। बुद्ध मत के मानने वाले शिद्दत पसंद एक बार फिर मुसलमानों के खिलाफ सरगर्म हो गए हैं। इन शिद्दत पसंदों से मुसलमानों के घर बार महफूज हैं और न इबादत गाह हैं। लोग घरों में कैद हैं, हुकूमत फसादात रोकने में नाकाम नजर आती है। गुज़श्ता साल भी म्यांमार में फसादात के दौरान 200 मुसलमान जा भाग और 1 लाख से ज्यादा बेघर हो गए थे। हुकूमत म्यांमार का दावा है कि यहाँ के मुसलमान बांग्लादेशी शहरी हैं और इसी बिना पर वो उन्हें नस्ली अकलियत तस्लीम नहीं कर सकती। म्यांमार के 8 लाख रोहिंग्या मुसलमान फौजियों की हुकूमत के ज़माने में दूसरी कौमों की तरह मसाइल और मुश्किलात नीज नस्ली इम्तियाज का शिकार थे, लेकिन इंसानी हकूक की तंजीमों के बकौल उन्हें म्यांमार की शहरियत हासिल न होने की बिना पर मजीद जुल्म और तशद्दुद का सामना करना पड़ता है। चुनांचे अक्वामे मुत्तहिदा के हुकाम ने रोहिंग्या मुसलमानों को दुनिया की सबसे मजलूम अकलियत करार दिया है जिन्हें बदतरीन दबाव का सामना है।
ये था ईरान से शाया होने वाला रोजनामा जामे जम। एक मुख्तसर ब्रेक लेके आपको लिए चलेंगे दिल्ली स्टूडियो, हमारे साथ रहिए। दिल्ली स्टूडियो से प्रोग्राम में शामिल हो रहे हैं हमारे साथी अथर सईद जो हिंदुस्तानी अखबार का जायजा लेंगे, तो चलते हैं दिल्ली स्टूडियो। अथर, प्रोग्राम में खुश आमदेद।
بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ تہران اسٹوڈیو سے شکریہ کے ساتھ نئی دہلی اسٹوڈیو سے اخبارات کا جائزہ لے کر حاضر خدمت ہوں میں اطہر سعید۔ ناظرین، دہلی سے آشائے ہونے والے بیشتر اردو اخبارات نے دہشت گردی کے الزام میں لیاقت علی شاہ کی گرفتاری پر اٹھے سوالوں سے جڑی خبروں کو نمایاں طور پر شائع کیا ہے۔ روزنامہ راشٹر سہارا نے اسے سرخی دی ہے۔ لیاقت کی گرفتاری کا سچ جلد سامنے آئے گا، دہلی اور جموں و کشمیر پولیس کے موقف کا جائزہ لیا جائے گا، شندے۔ ناظرین، روزنامہ راشٹر سہارا کی دیگر اہم سرخیاں اس طرح ہیں۔ 4 سال کی خود جلا وطنی کے بعد مشرف کی وطن واپسی، پاکستان میں خودکش حملہ، 17 فوجی ہلاک۔ ناظرین، روزنامہ راشٹر سہارا میں ڈاکٹر صالح عبداللہ کا ایک مضمون شائع ہوا ہے، عنوان ہے خاک ہو جائیں گے ہم تم کو خبر ہونے تک۔ مضمون نگار لکھتے ہیں کہ دہلی پولیس نے لیاقت علی شاہ کو گرفتار کر کے راجدھانی میں دہشت گردانہ حملے کی سازش کا پردہ فاش کرنے کا جس زور شور سے دعویٰ کیا تھا، یہ دعویٰ ایک معمہ بن کر رہ گیا۔ دہلی پولیس کے دعوے کے فوراً ہی بعد جموں و کشمیر پولیس نے سچائی بیان کر کے دہلی پولیس کے دعوے کی پول کھول دی اور دہلی پولیس کا اسپیشل سیل بیک فٹ پر آ گیا ہے۔ مضمون نگار آگے لکھتے ہیں کہ لیاقت کا صرف اکیلا معاملہ نہیں ہے، پتہ نہیں کتنے ایسے افراد ہیں جن پر دہشت گردانہ سرگرمیوں کی سازش کرنے کا الزام ہے اور وہ برسوں سے جیل کی سلاخوں کے پیچھے زندگی گزارنے پر مجبور ہیں۔ اور آئیے ناظرین، اب نظر ڈالتے ہیں روزنامہ ہندوستان ایکسپریس کی سرخیوں پر۔ منموہن کی برکس چوٹی کانفرنس میں شرکت کے لیے روانگی آج، مسلم نوجوانوں کی رہائی کے لیے جلد ہی خصوصی عدالتیں قائم کی جائیں گی، کے رحمان خان، میر ہزار خان کھوسو پاکستان کے نگراں وزیر اعظم مقرر۔ ناظرین، روزنامہ ہندوستان ایکسپریس نے اپنے اداریے میں ملائم سنگھ کی کھری کھری کے عنوان سے لکھا ہے کہ سماجوادی پارٹی کے سربراہ ملائم سنگھ یادو نے اپنے فرزند اکھلیش یادو حکومت کی جم کر کلاس لی اور انہیں سخت حکمراں بننے کی نصیحت کر ڈالی۔ بھلے ہی وہ اکھلیش کو 100 میں سے 100 نمبر دے چکے ہوں، لیکن سنیچر کو انہوں نے ایک طرح سے ایس پی حکومت کے وزراء، افسروں، تھانے داروں اور تحصیلداروں تک کو کٹہرے میں کھڑا کر دیا۔ لوہیا کے جنم دن کے موقع پر لوہیا پارک میں منعقدہ پروگرام میں انہوں نے عوامی طور پر تسلیم کیا ہے کہ حکومت کے وزیر اور افسر موج مستی میں ڈوبے ہوئے ہیں اور چاپلوسی کرنے میں مصروف ہیں۔ اخبار آخر میں لکھتا ہے کہ ملائم سنگھ کی نصیحت پر اگر ایمانداری سے عمل ہوتا ہے تو یہ بات یقیناً ریاست کے لیے سود مند ثابت ہوگی اور یو پی اپنی عظمت رفتہ کو بحال کر لے گی۔ اور آئیے ناظرین، اب رخ کریں روزنامہ انقلاب کا اور ڈالے اس کی سرخیوں پر ایک نظر۔ ایران علاقائی مسائل کے حل میں مرکزی اہمیت رکھتا ہے، مہمان پرست۔ 2020 اولمپک میں کشتی کو باہر کرنے کے خلاف ایران نے محاذ کھولا۔ ٹیم انڈیا کی ٹیسٹ کرکٹ کی تاریخ میں سب سے بڑی جیت، 81 سال میں پہلی بار آسٹریلیا کو 4-0 سے ہرایا۔ ناظرین، روزنامہ انقلاب میں موضوع گفتگو کے تحت شکیل شمسی کا ایک مضمون شائع ہوا ہے، عنوان ہے ہولی میں ہوشیار۔ مضمون نگار لکھتے ہیں کہ کل رات ہولی جلائی جائے گی اور بدھ کے روز سارے ملک میں ہولی کا رنگا رنگ تہوار منایا جائے گا، جس کو رنگ پنچمی بھی کہتے ہیں۔ مضمون نگار آگے لکھتے ہیں کہ ویسے تو یہ خوشی بانٹنے اور خوشی منانے کا تہوار ہے، لیکن کچھ لوگ اس دن کی خوشیوں میں کھٹاس بھی شامل کرنے کی کوشش کرتے ہیں اور ہولی کھیلتے وقت یہ لوگ ان لوگوں پر بھی رنگ ڈال دیتے ہیں جن کو رنگ کھیلنے سے پرہیز ہوتا ہے۔ ویسے جہاں تک میری معلومات ہے، رنگ کھیلنا مذہب کا پارٹ نہیں، صرف ایک ثقافتی حصہ ہے جس کی شروعات کرشن جی کے عہد میں متھرا میں ہوئی تھی۔ جیسے ہولی جیسے خوشی کے تہوار پر ہم سب کو ایسے عناصر سے ہوشیار رہنا ہے جو تہوار کو فسادات میں تبدیل کر کے رنگ پاشی کی جگہ خون خرابہ کرواتے ہیں۔ ناظرین، اس کے ساتھ ہی نئی دہلی اسٹوڈیو سے اخبارات کا جائزہ ختم ہوا۔ اجازت دیں، خدا حافظ۔
بہت شکریہ تھا آپ کا۔ ناظرین، پروگرام کو آگے لے کر چلتے ہیں ایک مختصر وقفہ لے کر۔ پروگرام کے اس حصے میں بھی شامل کرتے ہیں ایران سے شائع ہونے والے روزنامہ خبر کی کچھ اہم سرخیوں اور مقالے کو۔ تو پیش خدمت ہیں کچھ اہم سرخیاں۔ گزشتہ برس فوج نے امریکہ اور برطانیہ کی طرف سے بحری جارحیت کی 5 کوششوں کو ناکام کیا، فوجی حکام۔ شامی مخالفوں کے اتحاد کے سربراہ معاذ الخطیب مستفی۔ नतन्याहू की माफी काफी नहीं है, अर्दोगान। रोजनामा खबर ने अपनी सुर्खी 1 लाख अमरीकी बच्चे बड़ों के साथ जेल में बंद के जैल में लिखा है। मारूफ अमरीकी सहाफी टेड कपल ने एक लाइव टीवी प्रोग्राम में बताया है कि अमरीका में 1 लाख से जायद कमसिन बच्चे बड़ों के साथ जेलों में बंद हैं। उन्होंने एक टीवी प्रोग्राम में अमरीकी जेलों की सूरत हाल पर गुफ्तगू के दौरान ये इंकशाफ किया है। ABC के इस साबिक न्यूज रीडर ने हाफ पोस्ट लाइव नामी प्रोग्राम में नाजरीन को मुखातिब करते हुए कहा है कि क्या आप लोग जानते हैं कि मिसाल के तौर पर एक 9 साल बच्चे को पेशावर मुजरिमों के साथ एक ही सेल में कैद रखने का क्या मतलब होता है। इसके साथ ही उन्होंने ये भी वजाहत की कि कुछ बच्चों को इनफरादी सेल में रखा जाता है, लेकिन ऐसे सेल बनाने और इसे चलाने का खर्च उन्हें हार्वर्ड यूनिवर्सिटी भेजने से ज्यादा है। रोजनामा खबर ने इसराइल को ओबामा का पैगाम उन्वान के तहत एक मजमून शाया किया है, जिसके इख्तिबासात पेश खिदमत हैं।
मशरक वस्ती के उमूर के माहिर मिशेल प्लैटिनिक ने अपने एक मकाले में इसराइल के लिए ओबामा के पैगाम पर तबसरा करते हुए लिखा है कि बाराक ओबामा ने बैतुल मुकद्दस और राम अल्लाह के दौरे के दौरान जो कुछ भी कहा वो तवक्को के मुताबिक नहीं था। बज़ाहिर तो ओबामा इसराइल की वफादारी की कस्में खाते रहे और इसराइल के तमाम इकदाम के गैर मशरूत हिमायत पर जोर देते रहे, लेकिन अमली तौर पर जो उन्होंने कहा और जो नहीं कह सके उन सब का यही पैगाम था कि अमरीका इसराइल फिलिस्तीन मसले में अपना किरदार कम करने का ख्वाहां है। ओबामा ने इसराइली पार्लियामेंट के बजाय यूनिवर्सिटी में तकरीर को तरजीह दी। उनके इस फैसले में भी एक पैगाम छुपा था, जिसकी तरफ उन्होंने अपनी तकरीर के दौरान इशारा भी किया। उन्होंने कहा कि मैं एक सियासतदान की हैसियत से आप लोगों से बात कर रहा हूं। सियासी रहनुमा कभी खतरा मोल नहीं लेते, सिवाय ये कि आवाम उन्हें इस काम पर मजबूर करें। आप लोग जिस तब्दीली के ख्वाह हैं उसे ताकत के जरिए अमली शक्ल में लाना होगा। तब्दीली आप लोगों को लाना है। तलबा से उनका यह खिताब भी नेतन्याहू के लिए एक तरह का पैगाम ही था, लेकिन सबसे अहम चीज जो उन्होंने कही वो उनका कुछ न कहना था। इस दौरे में न पैकेज की कोई बात हुई और न ही एतमाद बहाली की, बस इसराइल और अमेरिका के ताल्लुकात के इस्तेहकाम के बारे में अदा किए जाने वाले हमेशा के और रस्मी जुमले ही बार बार दोहराए जाते रहे। इन हालात में अमन के अमल का क्या होगा? ओबामा चाहते हैं कि इसराइल खुद अमन के हालात फराहम करे, लेकिन अगर ऐसा नहीं हुआ तो उन्होंने इसराइल को ये वाजह पैगाम दे दिया है कि अगर तुम चाहो तो हम तुम्हारी मदद कर सकते हैं, लेकिन उसी वक्त जब तुम्हें इस बात पर यकीन हो जाए कि मौजूदा हालात की तब्दीली तुम्हारे हक में है, वरना हमारे कुछ ज्यादा बड़े मफादात हैं जिनका हमें ख्याल रखना है।
प्रोग्राम के अगले हिस्से में एक नजर डालेंगे पाकिस्तानी अखबारात पर, हमारे साथ रहिए। प्रोग्राम में एक बार फिर खुश आमदे दर्ज करते हैं अपने तमाम नाज़रीन की खिदमत में और आपको लिए चलते हैं इस्लामाबाद स्टूडियो, जहां मौजूद हैं हमारे साथी मुंतहा काज़मी। मुंतहा, प्रोग्राम
बहुत शुक्रिया। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। आज के पाकिस्तानी अखबारात के साथ मुंतहा काज़मी हाजिर खिदमत है। प्रोग्राम का आगाज करने से पहले आपको बताती चलूं कि आज का दिन पाकिस्तान की तारीख में इंतहाई अहमियत का दिन तस्वुर किया जाता रहेगा, क्योंकि आज के दिन पाकिस्तान के निगरान वजीर आजम अपना हल्फ उठाएंगे। और निगरान वजीर आजम की तकर्री के हवाले से कुछ पस मंजर अपने नाजरन को देती चलूं कि पहले यह मामला हुकूमत और अपोजिशन के माबैन रहा, और लेकिन हुकूमत और अपोजिशन के माबैन कोई इतफाक राय इस हवाले से कायम ना हो सका। इसके बाद यह मामला पार्लिमानी कमेटी को भिजवा दिया गया, लेकिन पार्लिमानी कमेटी भी इसमें नाकाम रही, और इसके बाद पार्लिमानी कमेटी ने यह मामला इलेक्शन कमीशन ऑफ पाकिस्तान के कंधों पर डाल दिया। पार्लिमानी कमेटी की जानिब से इलेक्शन कमीशन को 4 नाम भिजवाए गए, जिनमें से इलेक्शन कमीशन ने अपनी सियासी बसीरत का मुजाहिरा करते हुए बलोचिस्तान से मीर हजार खान खोसो को बतौर वजीर आजम नामजद कर दिया गया है और उनका तकरर जारी कर दिया गया है, उसका नोटिफिकेशन भी भिजवा दिया गया है। और यहीं अगर मैं अखबारात का रुख करती चलूँ तो आज के तमाम पाकिस्तानी अखबारात ने इसी हवाले से अपनी शह सुर्खियाँ, मकाले और तजिए भी शाया किए हैं। तो प्रोग्राम को आगे बढ़ाऊंगी और नजर डालती चलूंगी रोजनामा एक्सप्रेस में शाया आज की अहम खबरों पर। میر ہزار کھوسو نگراں وزیراعظم مقرر، آج حلف لیں گے، پی پی نون لیگ کا خیر مقدم۔ غیر جانبدار رہوں گا، الیکشن کے التوا دھاندلی کا سوال پیدا ہی نہیں ہوتا، کھوسو۔ کاغذات نامزدگی کا اجرا شروع، الیکشن کمیشن نے امیدواروں کی پیشی کو لازمی قرار دے دیا۔ کرزئی طالبان دفتر کے قیام پر رضامند، مذاکرات کے لیے قطر کا دورہ کریں گے۔ اور یہیں شامل کرتی چلوں گی روزنامہ ایکسپریس میں شائع ادارے کو، جس کا عنوان بتاتی چلوں، نگراں وزیر اعظم کی نامزدگی۔ ناظرین، الیکشن کمیشن آف پاکستان نے اتوار کے روز جسٹس ریٹائرڈ میر ہزار خان کھوسو کو نگراں وزیر اعظم نامزد کر دیا ہے۔ میڈیا کی اطلاعات کے مطابق نگراں وزیر اعظم کا فیصلہ کثرت رائے سے کیا گیا ہے، جبکہ پیپلز پارٹی اور مسلم لیگ نون کی طرف سے پہلے ہی یہ کہا جا چکا تھا کہ الیکشن کمیشن جو بھی فیصلہ کرے گا وہ انہیں قبول ہوگا۔ اب یہ فیصلہ سب کو تسلیم کرنا پڑے گا۔ ہزار خان کھوسو کی شہرت ایک غیر سیاسی شخصیت کی ہے، وہ ایک سادہ مزاج اور ایماندار شخص ہیں، کسی سیاسی جماعت کے ساتھ بھی ان کی وابستگی نہیں ہے، اس لیے یہ کہا جا سکتا ہے کہ انہیں نگراں وزیر اعظم مقرر کرنے کا فیصلہ درست اقدام ہے۔ جسٹس ریٹائرڈ کھوسو نے نگراں وزیر اعظم کی حیثیت سے اپنی نامزدگی کے بعد کہا ہے کہ شفاف انتخابات کا انعقاد ان کی اولین ترجیح ہے، وہ مکمل غیر جانبداری سے اپنے فرائض سر انجام دیتے رہیں گے۔ اور یہاں بات کرتی چلوں گی روزنامہ اوصاف میں شائع آج کی اہم خبروں کے حوالے سے۔ مشرف خود ساختہ جلا وطنی ختم کر کے پاکستان پہنچ گئے، جان خطرے میں ڈال کر ملک بچانے آ گیا سابق صدر۔ خیبر پختونخوا کی نو رکنی نگراں کابینہ نے حلف اٹھا لیا، دوسرے مرحلے میں مزید وزراء شامل ہوں گے۔ میر ہزار خان کھوسو کو وزیر اعظم کا پروٹوکول دے دیا گیا، الیکشن کمیشن نے ہزار خان کھوسو کی بطور نگراں وزیر اعظم تقرری کا نوٹیفیکیشن جاری کر دیا۔ اور اسی کے ساتھ شامل کرتی چلوں گی پروگرام میں روزنامہ اوصاف میں شائع اداریہ، جس کا عنوان بتاتی چلوں، الیکشن کمیشن کا ضابطہ اخلاق، عمل درآمد ضروری۔ ناظرین، الیکشن کمیشن نے آئندہ عام انتخابات 2013 کے شیڈیول کا اعلان کر دیا ہے، پولنگ 11 مئی بروز ہفتہ کو ہوگی۔ الیکشن کمیشن نے مزید کہا ہے کہ اس شیڈیول کا اطلاق قومی اور صوبائی اسمبلیوں کے لیے خواتین اور اقلیتوں کی مختص نشستوں پر بھی اسی طرح ہوگا۔ امیدواروں کے لیے 19 اپریل سے 9 مئی تک کل 22 دن انتخابی مہم چلانے کے لیے دیے گئے ہیں۔ امیدوار مقررہ مقام پر جلسے اور کارنر میٹنگز کر سکیں گے۔ قومی اور صوبائی اسمبلیوں کے امیدواروں کے لیے الیکشن کمیشن نے پہلی بار لازمی قرار دیا ہے کہ وہ انتخابی اخراجات اسی مقصد کے لیے کھولے گئے اکاؤنٹ سے کر سکیں گے۔ اور مزید، ڈسٹرکٹ ریٹرننگ افسران ضابطہ اخلاق پر عمل درآمد یقینی بنانے کے ذمہ دار ہوں گے۔ اب جبکہ الیکشن کمیشن نے ایک اچھا اور مؤثر ضابطہ اخلاق جاری کیا ہے، تو ضرورت اس امر کی ہے کہ اس پر سختی سے عمل درآمد کروایا جائے، تاکہ صاف و شفاف الیکشن کا وعدہ پورا ہو سکے۔ اور اسی کے ساتھ شامل کرتی چلوں گی روزنامہ نوائے وقت میں شائع آج کی چند اہم سرخیوں کو۔ الیکشن کمیشن کا فیصلہ قبول، یقین ہے ہزار خان کھوسو عوامی توقعات پر پورا اتریں گے سیاسی قائدین۔ زرداری، پرویز اشرف، نواز شریف، شجاعت، فضل الرحمان، نثار اور دیگر کی نگراں وزیر اعظم کو مبارکباد۔ پارلیمانی کمیٹی پہلے روز نگراں وزیر اعلیٰ پنجاب کا فیصلہ نہ کر سکی۔ تحریک انصاف جماعت اسلامی سیٹ ایڈجسٹمنٹ پر متفق، نگراں وزیر اعظم پر تحفظات کا اظہار۔ اور پروگرام کے آخر میں کچھ بات کرتی چلوں گی روزنامہ نوائے وقت میں شائع ادارے کے حوالے سے، جس کا عنوان بتاتی چلوں، میانمار کے مسلمانوں کا قتل عام اور مسلم امہ کی بے حسی۔ ناظرین، میانمار میں جلے ہوئے گھروں سے مزید 21 نعشیں برآمد، کشیدگی برقرار، 9000 مسلمان کیمپوں میں محصور ہو کر رہ گئے ہیں۔ صدر تھیان سین نے کہا ہے کہ فوج بدھوں اور مسلمانوں کے درمیان نسلی فساد سے متاثرہ علاقے میکتیلا میں امن قائم کرے۔ بتاتی چلوں کہ اس وقت 9000 مسلمان بے گھر ہو چکے ہیں، اور مزید میانمار کے مظلوم مسلمان جس قسم پرسی اور تکالیف کا شکار ہیں، اس پر امت مسلمہ اور خاص طور پر او آئی سی کی بے حسی قابل افسوس ہے۔ تمام مسلم ممالک کو چاہیے کہ وہ مشکل کی اس گھڑی میں اپنے ان بھائیوں کی امداد کے لیے دل کھول کر آگے بڑھیں، اور ان کی آباد کاری، علاج اور تباہ شدہ گھروں، مساجد اور کاروباری مراکز کی بحالی کے لیے کام کریں، تاکہ یہ دوبارہ سے اپنے پیروں پر کھڑے ہو سکیں۔ اب اپنے اپنے مفادات کے اسیر مسلم ممالک بھی خواب خرگوش سے جاگنا چاہیے، اور میانمار میں بے گناہ مسلمانوں کی نسل کشی بند کرانے کے لیے اپنا کردار ادا کرنا چاہیے، ورنہ صاحب قرآن ہو کر ہمارے خوار ہونے کی نوبت آنے کو ہے۔ اور یہی ہمارے آج کے جائزے کا اختتام ہوتا ہے۔ واپس جائیں گے اب ہم تہران اسٹوڈیو۔ منتہا کاظمی کو اجازت دیجیے گا، خدا حافظ۔
بہت شکریہ منتہا آپ کا۔ ناظرین، ایک بریک لے کے دوبارہ حاضر ہوتے ہیں۔ We'll be right back. اور اب باری ہے بین الاقوامی میڈیا کے کارٹونوں کی، تو آئیے مل کر دیکھتے ہیں۔ یہ تھا پروگرام اخبارات کا جائزہ جو ابھی آپ کے لیے پیش کیا گیا۔ آج کے پروگرام میں بھی ہماری کوشش رہی کہ ایران، پاکستان اور ہندوستان کے اخبارات پر ایک نظر ڈالیں جو آپ کو ضرور پسند آئے ہوں گے۔ آج کی جو سرخیاں مقالے آپ کے لیے پیش کیے گئے۔ تازہ ترین خبروں اور دوسرے مختلف پروگراموں کے لیے ہماری ویب سائٹ دیکھنا نہ بھولیے، پتہ ہے urdu.sehar.tv.ir۔ انشاءاللہ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہیں گے اور پھر ملاقات ہوگی۔ خدا حافظ۔